नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
चुनाव भएका स्थानीय तहमध्ये अब 14 तहको नतिजा आउन बाँकी। राजपाका स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विजयी।
स्थानीय तहको शासन सञ्चालन सम्बन्धी कानून पास गर्न ढिलाइ। अधिकार नै खोज्ने गरी निर्देशिका जारी नगर्न जनप्रतिनिधिको आग्रह।
ऐन कानूनहरू पूर्ण नभएको कारणले हुने अप्ठ्यारो प्रशस्तै छँदैछ। स्थानीय तहको अधिकार खोज्ने गरी बेला बेलामा जारी हुने आइरहेको छ। अहिले यो हुनुहुँदैन भन्ने पक्षमा छौँ हामी।
बाढ़ी र डुबानले सप्तरीको जनजीवन प्रभावित। महुली नदीमा भत्किएको बाँध निर्माण शुरू। बाढ़ी पीड़ित नागरिकको तत्काल उद्धार गर्न सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह।
युरोपेली संघ ईयू र जापान बीच स्वतन्त्र व्यापारका लागि सहमति। दुई ठूला अर्थतन्त्र बीच हुने व्यापारमा कुनै कर नलाग्ने।
र फिफा फुटबल वरियतामा एक स्थान तल झर्दै नेपाल 170 स्थानमा।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषितर्फ आईएसईएजी, इन्जिनियरिङतर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
फोन नम्बर 056-572-417, 524-161, 524-986।
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
पाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
राष्ट्रिय वाणिज्य ब्याङ्कबाट 2063 चैत्र मसान्तसम्म विभिन्न शीर्षकमा 1 करोड रुपियाँसम्म कर्जा लिई हालसम्म पनि सावा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको राष्ट्रिय वाणिज्य ब्याङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2074 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितु लिलामी तथा अन्य कानूनी कारवाहीबाट ब्याङ्कको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
भर्ना खुल्यो।
सिटी भिटीबाट सम्बन्धन प्राप्त बिपी स्मृति अस्पतालद्वारा सञ्चालित दक्ष तथा अनुभवी शिक्षक शिक्षिका एवं चिकित्सकहरूद्वारा अध्यापन गराइने आफ्नै सुविधा सम्पन्न 100 शैयाको अस्पताल भएको एस बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा पिसिएल नर्सिङ तथा 3 वर्ष एचए कोर्समा भर्ना खुल्यो।
फारम भर्ने अन्तिम मिति यही असार 27 गते, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर, थापासी वसुन्धारा काठमाडौँ। फोन नम्बर 01-4350-8745-4556।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दोस्रो चरणमा चुनाव भएका 35 जिल्लाका 334 स्थानीय तहमध्ये अब 14 तहको नतिजा आउन बाँकी छ। नतिजा घोषणा भएका 319 तहमध्ये 143 सहित पहिलो स्थानमा तहमध्ये एमाले 143 सहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको कांग्रेसले अहिलेसम्म 117 तहमा जितेको छ। 38 तहको प्रमुख जित्दै माओवादी केन्द्र तेस्रो स्थानमा छ। यस्तै संघीय समाजवादी फोरमले 7, लोकतान्त्रिक फोरमले 6, राप्रपाले 4, स्वतन्त्र उम्मेद्वारले 3 तथा राष्ट्रिय जनमोर्चाले 2 ठाउँको प्रमुख जितेका छन्। पछिल्लो परिणाम अनुसार रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाका स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। स्वतन्त्र उम्मेद्वारी दिएका राजपाका मनमोहन चौधरी 1175 मतसहित विजयी हुनुभयो। उहाँ राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुनुहुन्छ। यसअघि स्वतन्त्र उम्मेद्वारी दिएका राजपाका निसार अहमद कपिल वस्तुको सुदोदन गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको थियो। उपमेयरमा भने संघीय फोरमका जानकी देवी श्रीवास्तव विजयी हुनुभयो।
झापाको शिवसताक्षी नगरपालिकामा एमालेका चन्द्रकुमार शर्मा र उपमेयरमा पनि एमालेकै भोजकुमारी नेपाल विजयी हुनुभएको छ। यस्तै झापाको भद्रपुर नगरपालिकामा एमालेका जीवन कुमार श्रेष्ठ मेयरमा र उपमेयरमा चन्द्रमाया श्रेष्ठ विजयी हुनुभयो। झापाको बिरतामोड नगरपालिकाको मेयरमा एमालेका ध्रुव शिवाकोटी र उपमेयरमा एमालेकी पवित्रा प्रसाई विजयी हुनुभयो। मोरङको रंगेलीमा माओवादी केन्द्रका दिलीप बगडिया विजयी हुनुभएको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरी विजयी हुनुभएको छ भने रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा एमालेका हरि अधिकारी विजयी हुनुभएको छ। यस्तै मतगणना हुँदै गरेको धनगढ़ी उपमहानगरपालिका झापाको मेचीनगर र उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेसका उम्मेद्वार अघि छन्। सुनसरीको इटहरी र धरान उपमहानगरपालिकामा भने एमालेका उम्मेद्वारको अग्रता छ।
20 वर्षपछि चुनिएका स्थानीय जनप्रतिनिधिसँग नागरिकका धेरै अपेक्षा छन्। पहिलो चरणमा चुनाव भएका स्थानीय तहका पदाधिकारीले काम गर्न शुरू गरिसकेका छन्। तर स्थानीय तहको शासन सञ्चालन ऐन संसदबाट पारित नहुँदा र मन्त्रालयहरूले फरक फरक निर्देशिका जारी गर्दा निर्वाचित प्रतिनिधिहरू काम गर्न अलमलमा परेका छन्। प्रकाश ढकालको रिपोर्ट।
तपाईँले यो गर्ने भने हामीले शिक्षाको लागि पनि अस्ति एउटा स्वीकृति लिनुभएको थियो, हामी शिक्षालाई स्वीकृति दिन सकेका छैनौँ किन अधिकार नदेखि मैले स्वीकृति दिनु कुरा भएन। अहिले तत्काल मैले काम गरिरहेको छु, जुन पुरानो ढाँचा काम थियो त्यही मात्रै हो मेरो काम।
ललितपुर महानगरपालिका 4 नम्बर वडाका अध्यक्ष नारायण केसी, उहाँ जस्तै सबैजसो जनप्रतिनिधि स्थानीय तहको सञ्चालनका लागि प्रष्ट खाका नपाउँदा अलमलमा परेका छन्। पहिलो चरणमा चुनाव भएका 283 तहका प्रतिनिधिले पदभार ग्रहण गरे पनि नागरिकका लागि काम गर्ने मेलोमेसो पाउन सकेका छैनन्। सरकारले वैशाख 31 गते पहिलो चरणको चुनाव हुनुभन्दा पहिले नै स्थानीय तहको शासन सञ्चालन सम्बन्धी विधेयक संसदमा दर्ता गरे पनि अझैसम्म पारित गराउने तदारूपता देखाएको छैन। विधेयकमा स्थानीय सरकार सञ्चालनको प्रष्ट खाका उल्लेख गरिएको छ। गएको जेठ 17 गते मन्त्री परिषदले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी गरेको थियो। त्यसपछि पनि स्थानीय विकास र अर्थ मन्त्रालयबाट फरक फरक आदेश जारी हुँदा जनप्रतिनिधि झन अन्यलमा परेका छन् भने अर्कोतर्फ स्थानीय सरकारको अधिकार नै कटौती गरेको भन्दै विरोध हुन थालेको छ। दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल,
ऐन कानूनहरू पूर्ण नभएको कारणले हुने अप्ठ्यारो प्रशस्तै छँदैछ। विभिन्न नीति निर्देशनहरू अहिले चाहिँ त्यो स्थानीय तहको अधिकार खोज्ने गरी बेला बेलामा जारी हुने आइरहेको छ। अहिले नवम बजेट लानुपर्ने स्थिति छ। मलाई चाहिँ कस्तो महसुस भएको छ भने संसदबाट कानून पास नहुने अनि त्यसपछि विभिन्न मन्त्रालयले आफ्नो इच्छा अनुसारको त्यो नोकरसाहहरूले तलको अधिकार खसेर माथि लैजाने प्रयत्न भइराखेका छ, यो हुनुहुँदैन भन्ने पक्षमा छौँ हामी।
स्थानीय तहलाई संविधानले दिएको न्यायिक अधिकार तत्काल प्रयोग नगर्न स्थानीय विकास मन्त्रालयले दिएको निर्देशनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रतिनिधिको पारिश्रमिक तोक्ने विषयमा पनि व्यापक छलफल भयो, तर अहिले त्यो फेरि स्थानीय सरकारकै अधिकार भन्दै सरकार पछि हटेको छ। स्थानीय तहमा कर्मचारी खटाउन सरकारले कर्मचारी व्यवस्थापन सम्बन्धी अर्को निर्देशिका जारी गरे पनि अहिलेसम्म एकाध बाहेक अरू ठाउँमा कर्मचारी पुगेका छैनन्, जसका कारण अर्थ मन्त्रालयले असार मसान्तभित्र आगामी आर्थिक वर्ष 2074-75 खाका तयार गरेर पठाउन भने पनि कर्मचारी अभावमा काम गर्न अप्ठ्यारो परेको गुनासो गर्नुहुन्छ। फेरि दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल,
कर्मचारीहरू असार मसान्तभित्र सबै शाखाका गाउँपालिका नगरपालिकामा पठाइसक्ने भनेर भनेको छ, तर अहिलेसम्म एउटा पनि कुनै शाखा गाउँपालिका र नगरपालिकामा हाजिर हुन गएको स्थिति छैन। हाजिर हुन नजाने, काम गर्न नजाने, त्यसपछि बजेट पारित गरेर लैजानुपर्ने स्थिति हो।
स्थानीय सरकार स्वतन्त्र निकाय हो, माथिल्लो निकायबाट कामका लागि स्पष्ट कानून नदिने तर पटक पटक निर्देशिका मात्र जारी गर्दा स्थानीय तहले पाएको अधिकार नै गुम्ने भएकाले छिटो विधेयक पारित गर्न विपक्षी एमाले पनि माग गरेको छ। नेता राजन भट्टराई,
सरकारले एकपछि अर्को गर्दै कार्यविधिहरू पठाइरहेको छ र उसले पठाएका कार्यविधि सरकारका तर्फबाट गरिनुपर्ने कार्यसित बाजिने किसिमका कानूनहरू अथवा कार्यादेशहरू अहिले सरकारले पठाएर विवादित बनेका छन्। यस्तो स्थितिमा त्यो स्थानीय शासन ऐन यसलाई छिटोभन्दा छिटो लिएर आउनका लागि हामीलाई के कारणले रोकेको छ यो बुझ्न नसक्ने विषयको भएको छ।
सी धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
ओहो मार्श्याम लाहोरबाट फर्केको स्वागत छ है गाउँमा अनि एचआईभी परीक्षा चाहिँ गरिहाल्नु नि आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्
ए हो र बल्छी उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस् आफू बचाऊ आफ्नो परिवार र अरूलाई पनि बचाऊ
नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा
ओहो कति सस्तो 200 रुपियाँमा त 850 MB 700 सस्तो
त्यो भन्दा सस्तो पनि छ 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस् इन्टरनेटमा रमाउनुहोस्
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस् लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले यो आस्बा भनेको के हो
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ
अनि यो सेवा लिनलाई कुन बैंक जाने त
नेपाल बैंक जाने नि नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस् नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले चुनाव भएका स्थानीय तहमध्ये अब 14 तहको नतिजा आउन बाँकी राजपाका स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विजयी स्थानीय तहको शासन सञ्चालन सम्बन्धी कानून पास गर्न ढिलाइ लगायतका खबर प्रस्तुत
गर्यौं डुबानका कारण सप्तरीको जनजीवन प्रभावित भएको छ बाढ़ी र डुबानले पूर्वी सप्तरीका हनुमान कंकालिनी तिरहुत लगायतका स्थानीय तहका गाउँ बढ़ी प्रभावित भएका छन् खाँडो खोला सुन्दरी खोला महुली खोलाको बाँध भत्किएर बाढ़ी गाउँ पसेको छ असार 16 गतेदेखिको वर्षाका कारण डुबानमा परेको सप्तरीमा दुई दिन मौसम खुले पनि हिजोदेखि फेरि पानी परिरहेकाले समस्या भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिनुभयो यसैबीच सप्तरीको तिरहुत गाउँपालिका 5 महुली नदीमा भत्किएको बाँध निर्माणका लागि संयुक्त सुरक्षा फौजले आजदेखि काम थालेको छ सेनाको राजविराज स्थित कृष्ण दल गढ़बाट 70 जना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाँध पुनर्निर्माण थालेको सप्तरीका प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो
राष्ट्रिय मानवाधिकार आयोगले वर्षाका कारण भएको डुबान तथा बाढ़ीबाट पीड़ित नागरिकको उद्धार तत्काल गर्न सरकारसँग आग्रह गरेको छ सप्तरी कैलाली जुम्ला कालीकोट लगायत जिल्लामा गरिएको अनुगमनमा बाढ़ीका कारण स्थानीय बासिन्दाको घरमा खोला पसेर क्षति पुगेको विस्थापित हुन परेको धान बालीको क्षति हुन पुगेको बाँध लगायत संरचना भत्किँदा थप मानवीय संकट आउने देखिएको भन्दै आयोगले अविलम्ब उद्धार गर्न आग्रह गरेको हो आयोगले आज विज्ञप्ति मार्फत डुबान तथा बाढ़ीपछि देखा पर्न सक्ने सरूवा रोगको प्रकोप तथा महामारी आउन नदिन सचेत रहन पनि जोड़ दिएको छ त्यस्तै आयोगले देशको दक्षिणी सीमामा बनाइएको तटबन्ध तथा सड़कबाट नेपाली भूभागमा पर्न गएको प्रभाव तटबन्धको अन्तर्राष्ट्रिय सीमा मापदण्ड र प्राविधिक पक्षका सम्बन्धमा समेत विस्तृत अध्ययन गरी उत्पन्न हुने जल प्रकोप र मानवीय संकटको यथार्थपरक ढंगबाट सम्बोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ
भारतमा पहिरोमा परि तीनजना नेपालीको ज्यान गएको छ। भारत उत्तराखण्डको पिथौरागढ जिल्लाको धारचुला तहसीलको गर्वाधारमा पहिरो खस्ता जीपमा रहेका धारचुलाको दुहु गाउँपालिका पिपलचौरीका हिरादेवी बम, उहाँका अढ़ाई वर्षीय छोरा ओमकार र बाह्र वर्षीय छोरी प्रियंकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धारचुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो। पहिरोमा परि दुईजना नेपाली पनि घाइते भएका छन्। उनीहरूको भारतको धारचुलामा रहेको अस्पतालमा उपचार भइरहेको छ। भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलंगा फर्किँदै गरेका नेपाली पहिरोमा परेका हुन्।
मुङलिङ नारायणगढ सड़क आगामी आइतबारदेखि रातिको समयमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले रातिको समयमा सड़क बन्द गर्ने निर्णय गरेको हो। संसदको विशेष समितिले सड़कमा पहिरोको जोखिम बढ़ेको भन्दै रातिको समयमा बन्द गर्न निर्देशन दिए अनुसार जिल्ला प्रशासन कार्यालयले सड़क बन्द गर्ने निर्णय गरेको हो। आइतबारदेखि मुङलिनबाट चितवन जाने सड़क बेलुकी 7 बजेदेखि बिहान 4 बजेसम्म र दासढुङ्गाबाट काठमाण्डु आउने गाड़ी बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म बन्द गरिने प्रमुख जिल्लाधिकारी नारायण भट्टले जानकारी दिनुभयो। वर्षातको समय र पहिरोको बढ़ी जोखिम रहेसम्म यो निर्णय कार्यान्वयनमा रहने उहाँले बताउनुभयो। त्यस्तै जोखिममा रहेका बस्ती स्थानान्तरण तथा व्यवस्थापनका लागि इच्छा कामना गाउँपालिका र भरतपुर महानगरपालिका 29 जनप्रतिनिधिलाई 1 हप्ताभित्र योजना ल्याउन भनिएको पनि प्रमुख जिल्लाधिकारी भट्टले जानकारी दिनुभयो। त्यस्तै सड़क जाम रोक्न हरेक 7 मिटरको दूरीमा ट्राफिक प्रहरी खटाइने पनि उहाँले बताउनुभयो।
अछाम र बाजुरा जोड्ने साँफे मारतडी सड़क 5 दिनदेखि अवरूद्ध हुँदा यात्रुलाई समस्या भएको छ। आइतबार राति ओल्याना र तिपाड़ामा ठूलो पहिरो खस्दा बाटो अवरूद्ध भएको हो। जिल्लामा डोजरको अभाव भएकाले पहिरो पन्चाउन समस्या भएको स्थानीय बासिन्दाले जनाएका छन्। सड़क अवरूद्ध हुँदा स्थानीय चुनावमा घर गएकालाई फर्कन समस्या भएको छ। यस्तै बझाङको तमेल बजार नजिकै रहेको जाले बगरमा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पानी नरोकिएकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पहिरोकै कारण बझाङको वितरचिर गाउँपालिका 5 खड़गसिंह महर र हरिलाल महरको परिवार विस्थापित भएका छन्। आज दिउँसो पहिरो खस्दा दुवैको घर पुरिएको छ।
सर्वोच्च अदालतले आईजीपी नियुक्ति मुद्दा फेरि हेर्दा हेर्दैमा राखेको छ। कायमुकायम प्रधान न्यायाधीश गोपाल पराजुली सहितको नयाँ पूर्ण इजलासले डीआईजी नवराज सिलवालको मुद्दा साउन 19 गतेसम्मका लागि हेर्दा हेर्दैमा राखेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो। डीआईजी नवराज सिलवालले कार्य मूल्याङ्कनका आधारमा आफूलाई आईजीपी बनाउन माग गर्दै दायर गरेको रिटमा सुनवाई हुन सकेको छैन।
विषालु च्याउ खाँदा दाङमा एकै परिवारका 8 बिरामी भएका छन्। घर नजिकैको जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वड़ा नम्बर 18 हेमन्तपुरका केशर बुढाको परिवारका 8 बिरामी परेका छन्। उनीहरूको राप्ती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ।
झाडापखला फैलिएको गोर्खाको बारपाकका धामी झाँक्रीलाई स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम दिइएको छ। बिरामी भएपछि स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा गएर उपचार गर्दा बिरामीको ज्यानै गएपछि धामी झाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन तालिम दिइएको हो। केयर नेपाल र स्वारा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्य चौकी प्रमुख अनिल कुमार शाहले जानकारी दिनुभयो। बारपाकमा 30 धामी झाँक्री छन्। तालिममा धामी झाँक्रीलाई बिरामी तत्काल स्वास्थ्य संस्थामा पठाउन आग्रह गरिएको छ।
भारतको नयाँ दिल्लीमा जोखिमपूर्ण अवस्थामा रहेका तथा अलपत्र परेका 9 बालकको उद्धार गरिएको छ। भारतीय प्रहरी र संघ संस्थाले उद्धार गरी बालगृहमा राखिएका बालकलाई माइती नेपालको सहयोगमा नेपालगंज ल्याइएको हो। माइती नेपाल नेपालगंजका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएकामा 12 15 उमेरका बालकहरू छन्। भारतबाट नेपालगंज ल्याइएका बालकलाई अभिभावकसँग सम्पर्क गरी घर परिवारको जिम्मा लगाउने प्रक्रिया शुरू गरिएको माइती नेपालले जनाएको छ।
बागलुङको साविक रेस गाविस अहिलेको काठेखोला गाउँपालिका सात जिरेदीमा जीप दुर्घटना हुँदा एक बालक सहित दुईजनाको ज्यान गएको छ, नौजना घाइते भएका छन्। रेसबाट बागलुङ सदरमुकामका लागि छुटेको दह एक ज 188 नम्बरको जीप दुर्घटना हुँदा काठेखोला गाउँपालिकाका लाल बहादुर थापा र 8 वर्षका दीपक कार्कीको ज्यान गएको हो। त्यस्तै सुनसरीको इटारी नौमा रहेको विराटनगर लाइनमा बिहान ट्रक ट्राक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक इटहरीका रोशन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-59-301।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार, एकेडेमिक्स ईसीए सीसीए डिसिप्लिन भ्याल्युज एन्ड बिलिफ्स हाम्रो पूर्वाधार।
सिडी एजुकेसनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01-44-31-494-44-31-495।
कोशी शैक्षिक केन्द्रको जरुरी सूचना।
खरिदार, शिक्षक सेवा आयोग, नेपाल बैंक लिमिटेड, खाद्य संस्थान तथा असही इन्स्पेक्टर अधिकृत क्याडेट शाखा अधिकृतको विशेष तयारी कक्षाहरू विशेष छुटमा शीघ्र सञ्चालन हुन गइरहेकोले तुरन्त सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
कोशी शैक्षिक केन्द्र, लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम।
नयाँ बानेश्वर काठमाडौँ बीआईसीसी दक्षिण गेटको ठिक अगाडि।
सम्पर्क नम्बर 98-511-72194, 98-415-25513।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खोटाङको रूपाकोट मजुवागढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरेका छन्। रूपाकोट मजुवागढी नगरपालिका एक दिक्तेल भानुचोकका 104 वर्षीय मणिसुन्दर बजिमय र संगम पार्ककी 109 वर्षीय डम्बर कुमारी आचार्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरिएको हो। यस्तै दाङको घुराही उपमहानगरपालिकाको पहिलो बोर्ड बैठकले पनि सामाजिक सुरक्षा भत्ता टोल टोलमै पुगेर वितरण गर्ने निर्णय गरेको छ।
शेयर बजार परिसूचक नेप्से आज बढ़ेको छ। नेप्से आज 32.05 अंकले बढ़ेर 1582.11 बिन्दुमा पुगेको हो। सबै समूहको परिसूचक बढ़ेको दिन आज सबैभन्दा धेरै बीमा समूह झण्डै 120 अंकले बढ़ेको छ। यस्तै होटेल समूह 58.87, विकास बैंक समूह 39.45 र बैंकिङ समूह 24.5 अंकले बढ़ेको छ। आज 76.30 करोड़ भन्दा धेरैको शेयर कारोबार भएकोमा सबैभन्दा धेरै नेरुडे लघु वित्त विकास बैंकको 6.20 करोड़ भन्दा बढ़ीको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणका क्रममा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा समस्या भएको छ। सिन्धु ग्यालथुम सिन्धु ग्याल्थुम सुरुङ खण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले अहिले दैनिक 17 मिटर खन्ने काम मात्र भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताउनुभयो। अहिले सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर तथा मुहानबाट ग्याल्थुमतिर गरी 4 ठाउँबाट सुरुङको काम भइरहेको छ। 27.5 किलोमिटर सुरुङ मध्ये अहिलेसम्म 25 किलोमिटरको काम सकिएको तर 2.5 किलोमिटर सुरुङको काम बाँकी रहेको आयोजनाले जनाएको छ। सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखे पनि पूरा हुन कठिन छ। पुससम्ममा सुरुङको काम सक्ने गरी काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो।
राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेकाले वातावरण क्रमशः संकटमा पर्दै गएको भन्दै सांसदले चिन्ता व्यक्त गरेका छन्। संसदको आजको बैठकमा भूमिहीन तथा सुकुम्बासीको नाममा समेत वन क्षेत्र अतिक्रमण भएको, राष्ट्रिय वन नासिँदै गएको, चुरे विनाशका कारण तराई तथा मधेसमा मरूभूमिकरण बढ़ेको, पानीको स्रोत सुकेको, वातावरण विनाशका कारण हिमनदी सुक्न थालेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका सब इन्जिनियर मनोज कुमार यादव विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। उनले सिद्ध सरस्वती माध्यमिक विद्यालय माङजाबुङ पाँच थरको भवन निर्माणका लागि निकासा भएको रकम मध्ये रोक्का रहेको रकम फुकुवा र निर्माण तथा मर्मतका लागि अन्तिम प्रतिवेदन तयार पार्न सेवाग्राहीसँग 1,25,000 रूपियाँ घुस मागेको अख्तियारको आरोप छ।
महानगरीय प्रहरी प्रभाग नागडुङ्गाले गएको एक महिनामा लागू औषध सहित 14 समूहलाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले 14 समूहका 26 जनालाई पक्राउ गरेको हो। यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागू औषध सहित 70 लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ।
व्यावसायिक माछा पालनको सम्भावना बोकेको मध्यपहाड़ी जिल्ला म्याग्दीमा चालू आर्थिक वर्ष 2073-74 झण्डै 45,000 माछाका भूराहरू वितरण भएको छ। जिल्ला कृषि विकास कार्यालयको अनुदान ढुवानीमा जिल्लाका किसानलाई लक्षित गरी चालू वर्षमा कुल 44,500 भूरा वितरण गरिएको हो।
मेरो पनि भन्नु छ।
दोस्रो चरणको स्थानीय तहको चुनावमा कसैलाई फलिफाप कसैलाई अभिशाप शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर रामप्रसाद नेउपाने भन्नुहुन्छ, चुनावमा यस्तो एउटालाई मात्रै होइन सबैलाई हुन्छ, तर हारेर आत्तिनु अनि जितेर मात्तिनु हुँदैन, देश मिलेर चलाउनुपर्छ।
काँग्रेसले अन्तर्घात गर्नेलाई कार्यवाही गर्ने भनेको सुनेर सन्तोष गैरे लेख्नुहुन्छ, त्यस्तो होइन, नीति गलत भएकाले नागरिकको मत काँग्रेसलाई कम आएको हो। अरूले हार्दा हार अनि आफूले हार्दा अन्तर्घात भन्नु सही होइन होला।
बीपीएच पौडेल लेख्नुहुन्छ, स्थानीय चुनावको नतिजाले नागरिक उत्साहित छन्, नागरिकले त आफ्नो भूमिका पूरा गरे, अब निर्वाचित प्रतिनिधिले गर्ने काम हेर्न हामी आतुर छौं। उहाँ सुझाव दिनुहुन्छ, हिजो भोट माग्ने बेलामा जसरी हाम्रो गाउँ शहर बनाउँछु भन्नुभएको थियो त्यही सम्झिएर काम गर्नुहोला।
मेनुका पौडेल दलहरूलाई सुझाव दिनुहुन्छ, जबसम्म एकअर्कामा सहयोगको भावना र आत्मीयता हुँदैन तबसम्म गन्तव्यमा पुग्न कठिन हुन्छ, त्यसैले भिडेर होइन मिलेर अघि बढ्दा राम्रो।
अनि भूपेन्द्र जीसी प्रश्न गर्नुहुन्छ, भरतपुर महानगरको नतिजा कहिले आउँछ सरकार, कि तेस्रो चरण प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मात्र आउने हो, मतदाता अन्यलमा छन्, नतिजा आउनै अन्यल भएपछि नागरिकको विकासको चाहना कसले अनि कहिले पूरा गर्ने?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। युरोपेली संघ EU र जापान बीच स्वतन्त्र व्यापारका लागि औपचारिक सहमति भएको छ। यो सहमतिसँगै विश्वका दुई ठूला अर्थतन्त्र बीच हुने व्यापारमा कुनै कर लाग्ने छैन। जापान र EU बीच बेल्जियमको ब्रसेल्समा सहमतिको खाकामा हस्ताक्षर भएको हो। सम्झौता कार्यान्वयनमा आउन भने केही समय लाग्ने अधिकारीहरूले बताएका छन्। यो सहमतिले युरोपमा जापानी कार निर्यातका लागि सहज हुनेछ भने युरोप र EU का वस्तुहरूको जापान स्थानमा बजार विस्तार गर्न सहज हुने विश्वास गरिएको छ।
बंगलादेशमा सयौं नागरिकलाई गैर न्यायिक रूपमा हिरासतमा राखिएको खुलेको छ। मानवाधिकारका लागि काम गर्दै आएको संस्था ह्युमन राइट्स वाचले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार बंगलादेशी अधिकारीले सन् 2013 गोप्य रूपमा नागरिकलाई पक्राउ गरी हिरासतमा राख्ने गरेको जनाएको हो। प्रतिवेदन अनुसार 90 जनाको अपहरण गरिएको छ भने 21 जनाको हत्या भएको छ। 9 जनाको अवस्था भने थाहा हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल दर्पणमा अब खेल खबर। विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ। नयाँ वरियतामा नेपाल 170 स्थानमा पुगेको हो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ। दक्षिण एसियामा भारतसँगै मालदिव्स र भूटान नेपालभन्दा अगाडि छन् भने बंगलादेश श्रीलंका र पाकिस्तान नेपालभन्दा पछाडि छन्। कन्फेडरेशन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिललाई पछि पार्दै विश्व वरियताको शीर्ष स्थानमा पुगेको छ। कन्फेडरेशन कपको सेमी फाइनल पुगेको पोर्चुगल चार स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ भने चार स्थान नै सुधार गरेका स्विजरल्याण्ड र पोल्याण्ड पाँचौं र छैटौं स्थानमा छन्।
र आगामी साउन 23 गतेदेखि पाथिभरा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेल मैदान सम्याउने लगायत काम भइरहेको जिल्ला फुटबल संघ ताप्लेजुङले जनाएको छ। गोल्ड कपको पुरूष विजेता टीमलाई 151,000 रूपियाँ, उपविजेतालाई 111,000 तथा महिला विजेता टीमलाई 51,000 र उपविजेतालाई 31,000 रूपियाँ पुरस्कार दिइनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव भएका स्थानीय तहमध्ये अब 14 तहको नतिजा आउन बाँकी। राजपाका स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विजयी।
स्थानीय तहको शासन सञ्चालन सम्बन्धी कानून पास गर्न ढिलाइ, अधिकार नै खोज्ने गरी निर्देशिका जारी नगर्न जनप्रतिनिधिको आग्रह।
बाढ़ी र डुबानले सप्तरीको जनजीवन प्रभावित, महुली नदीमा भत्किएको बाँध निर्माण शुरू। बाढ़ी पीड़ित नागरिकको तत्काल उद्धार गर्न सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह।
युरोपेली संघ ईयू र जापान बीच स्वतन्त्र व्यापारका लागि सहमति, दुई ठूला अर्थतन्त्र बीच हुने व्यापारमा कुनै कर नलाग्ने।
र फिफा फुटबल वरियतामा एक स्थान तल झर्दै नेपाल 170 स्थानमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।